بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، کارکرم کا آرمبھ ہم قرآن مجید کے سورہ زحا کی تلاوت اور انواد سے کریں گے۔ قاری ہیں ہاشم روغنی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ والضحا والليل إذا سجى، ما ودعك ربك وما قلى، وللآخرة خير لك من الأولى، ولسوف يعطيك ربك فترضى، والضحى والليل إذا سجى، ما ودعك ربك وما قلى، وللآخرة خير لك من الأولى، ولسوف يعطيك ربك فترضى، ألم يجدك يتيما فآوى، ألم يجدك يتيما فآوى، ووجدك ضالا فهدى، ووجدك عائلا فأغنى، فأما اليتيم فلا تقهر، وأما السائل فلا تنهر، وأما بنعمة ربك فحدث، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل و دیاوان ہے۔ سوگند ہے دن کی جب وہ چھا جائے، اور رات کی جب اس کا سناٹا چھا جائے۔ اور ہے پیغمبر، آپ کے پالنہار نے آپ کو نہ تو چھوڑا ہے اور نہ ہی آپ سے اپرسن ہوا ہے، اور نشچے ہی پرلے آپ کے لیے سنسار سے اتم ہے، اور شیگھر ہی آپ کا پالنہار آپ کو اتنا پردان کرے گا کہ آپ پرسن ہو جائیں گے۔ کیا اس نے آپ کو اناتھ پایا اور شرن نہیں دی، اور آپ کو مارگ سے دور پایا تو گنتویہ تک نہیں پہنچایا، اور آپ کو نردھن پایا تو سمردھ نہیں کر دیا؟ اتہ اناتھ پر کرودھ نہ کیجئے اور مانگنے والے کو نہ جھڑکیے، تتھا اپنے پالنہار کی انوکمپا کا ورنن کرتے رہیے۔
دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا۔ ہمارے پرسارن کو آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9510 کلو ہرٹز پر سن رہے ہیں۔ ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir۔ ہماری ویب سائٹ کا پتہ ہے parstoday.ir/hi۔ دوستوں، ہمارے آج کے کاریکرموں کی روپریکھا کچھ اس پرکار ہے۔ اس سے پہلے ہم آپ کو بتا دیں کہ آج سوموار ہے، شریور ماہ کی 15، محرم کی 28 اور ستمبر کی 6 تاریخ۔ ہمارے آج کے کاریکرموں کی روپریکھا کچھ اس پرکار ہے۔ سب سے پہلے آپ وشو سماچار سنیں گے، اس کے اپرانت راجنیتک چرچا کا دینک کاریکرم پرسارت کیا جائے گا۔ راجنیتک چرچا کے اپرانت آپ سنیں گے کاریکرم وشو درپن، اور سبھا کا انتم کاریکرم ہوگا جل سنکٹ۔ تو دوستوں، یہ تو تھی ہمارے آج کے کاریکرموں کی روپریکھا، اور ابھی آپ کچھ کھڑوں میں ریڈیو تہران سے وشو سماچار سنیں گے۔ اب آپ ریڈیو تہران سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران نے افغانستان کے پنجشیر پرانت پر حملے کی کڑے شبدوں میں نندا کی۔ پنجشیر پرانت سے ویرودھاباسی خبریں مل رہی ہیں۔ یمنی سینا نے ایک بار پھر ڈرونوں اور بیلسٹک میزائلوں سے سعودی عرب پر پھر حملہ کیا۔ بھارت نینترت کشمیر کے الگوادی نیتا کو ایتیہاسک جگہ دفنانے کی کوشش ہو رہی ہے۔ اور اب آپ وستار سے سماچار سنیے۔
ایران کے راشٹرپتی ابراہیم رئیسی کا کہنا ہے کہ امریکہ کو داعش جیسے آتنکوادی گٹوں کے گٹھن کے لیے ذمہ دار ٹھہرایا جانا چاہیے۔ رویوار کو فرانسیسی راشٹرپتی ایمینوئل میکرون کے ساتھ ٹیلی فون پر بات چیت میں راشٹرپتی رئیسی نے یہ ٹپڑی کی۔ اس بات چیت میں فرانسیسی راشٹرپتی نے ویاپار اور آرتھک شیتر سمیت سبھی شیتروں میں تہران اور پیرس کے بیچ سمبندوں کے وستار کا سواگت کیا۔ داعش سمیت آتنکوادی گٹوں کے خلاف لڑائی میں کے مہتوپورن بل پر بل دیتے ہوئے ایرانی راشٹرپتی نے کہا کہ واشنگٹن آج بھی ان گٹوں کا سمرتھن کر رہا ہے۔ انہوں نے کہا کہ دنیا کے سامنے امریکہ کا اصلی چہرہ بے نقاب ہونا چاہیے اور اسے داعش جیسے آتنکی گٹوں کو جنم دینے اور ان کے سمرتھن کے لیے ذمہ دار ٹھہرایا جانا چاہیے۔ کچھ دیشوں دوارا آتنکواد کو اچھے اور برے میں بانٹنے کی نندا کرتے ہوئے راشٹرپتی رئیسی نے کہا، آتنکواد کسی بھی روپ میں ہو نندنیہ ہے۔ داعش سیریا میں ہو، عراق میں ہو یا افغانستان میں، داعش کی شاخہ نصرہ خراسان ہو، ان کے بیچ کوئی انتر نہیں ہے۔
اسلامی گنتنتر ایران کے ودیش منترالیہ نے کہا کہ ایران افغانستان میں شانتی اور استھرتا کی استھاپنا میں افغان جنتا کے ساتھ اور بھوشیہ میں بھی رہے گا، اور ہم پنجشیر پر حملے کی کڑے شبدوں میں نندا کرتے ہیں۔ سوموار کو ساپتاہک پریس کانفرنس کے دوران پترکاروں سے بات کرتے ہوئے ایران کے ودیش منترالیہ کے پروکتا سعید خطیب زادے کا کہنا تھا کہ افغانستان کے پڑوسی دیشوں کے وشیش راجدوتوں اور ودیش منترالیہ کے سمبندت ادھیکاریوں نے ودیش منتری حسین امیر عبداللہیان سے ٹیلی فونی وارتا کی ہے اور اپنے دیشوں کے درشٹی کونوں سے انہیں اوگت کیا ہے۔ ईरान के विदेश मंत्रालय के प्रवक्ता ने स्पष्ट किया कि तेहरान अफगानिस्तान में शांति की स्थापना के लिए अंजाम पाने वाले प्रयासों में मदद लेने के लिए तैयार है। विदेश मंत्रालय के प्रवक्ता सईद खतीबजादे ने पंजशहर प्रांत पर तालिबान के कब्जे के बारे में कहा कि पंजशहर से मिलने वाली खबरें बहुत ही चिंताजनक हैं। उन्होंने कहा कि पिछली रात होने वाले हमले बहुत ही निंदनीय और अफगान नेताओं की मौत खेदजनक है। उन्होंने कहा कि हम विदेशी हस्तक्षेप पर गहरी नजर रखे हुए हैं और सबको ये बात जान लेनी चाहिए कि अफगानिस्तान का इतिहास इस बात का साक्षी है कि विदेशी हस्तक्षेप कभी भी सफल नहीं हो सकता। ईरान के विदेश मंत्रालय के प्रवक्ता ने अफगानिस्तान की जनता को स्वाभिमानी करार दिया और कहा कि अफगानिस्तान में विदेशी हस्तक्षेप निंदनीय है। उन्होंने कहा कि पंजशहर के मामले को राजनीतिक तरीके से वार्ता द्वारा हल होना चाहिए। उन्होंने कहा कि सबको इस बात का ध्यान रखना चाहिए कि ये क्रम भाइयों की हत्या के परिणाम के रूप में निकले। उन्होंने कहा कि तालिबान को अपने वचनों का ध्यान रखना चाहिए। पंजशहर के घेराव के बारे में जो रिपोर्टें आ रही हैं कि बिजली काटना और लोगों को भूख इत्यादि में ग्रस्त करना, ये सब अंतर्राष्ट्रीय नियमों के खिलाफ और मानवाधिकारों के विरुद्ध है। इस्लामिक गणतंत्र ईरान के विदेश मंत्रालय के प्रवक्ता ने कहा कि ईरान अफगान जनता के दुखों को कम करने और समग्र सरकार के गठन के लिए अपनी सारी कोशिशें अंजाम देगा। उन्होंने कहा कि हम सचेत करते हैं कि सारी रेड लाइनों का ख्याल रखा जाए। ईरान अफगानिस्तान के हालात पर गहरी नजर रखे हुए है। क्षेत्र के देशों के साथ साथ अंतर्राष्ट्रीय संस्थाओं की भी जिम्मेदारी है कि वो अफगानिस्तान में शांति और स्थिरता को सुनिश्चित बनाने का प्रयास करें। विदेश मंत्रालय के प्रवक्ता ने कहा कि अफगानिस्तान में शांति की स्थापना के लिए हम अफगान धड़ों की मदद करेंगे और जैसा कि इस्लामिक क्रांति के वरिष्ठ नेता ने कहा कि अफगानिस्तान की अगली सरकार और सत्ताधारी धड़े का रवैया ईरान और अन्य देशों के रवैये का निर्धारण करेगा। जितना वो जिम्मेदाराना अमल करेंगे उतना ही वो अंतर्राष्ट्रीय व्यवस्था, क्षेत्रीय देशों और ईरान की ओर से सकारात्मक जवाब हासिल करेंगे।
अफगानिस्तान में तालिबान ने राष्ट्रीय प्रतिरोध मोर्चे के साथ भीषण झड़पों के बाद सोमवार को पंजशरीफ घाटी पर पूर्ण नियंत्रण का दावा किया है। तालिबान और अहमद मसूद के नेतृत्व में राष्ट्रीय प्रतिरोध मोर्चे के बीच शांति वार्ता के विफल होने के बाद पिछले दो हफ्ते से राजधानी काबुल के उत्तर में स्थित पंजशीर प्रांत में भीषण लड़ाई जारी थी। तालिबान के प्रवक्ता जबीउल्लाह मुजाहिद का कहना है कि पंजशीर में सफलता के बाद अब पूरा देश तालिबान गुट के नियंत्रण में है। हालांकि पंजशीर में राष्ट्रीय प्रतिरोध मोर्चे ने तालिबान के इस दावे को खारिज कर दिया है। मोर्चे के प्रवक्ता अली मीसम ने मीडिया से बात करते हुए कहा कि पंजशीर पर तालिबान के कंट्रोल की खबर झूठी है, हम तालिबान के दावे को रद्द करते हैं। सोशल मीडिया पर ऐसी तस्वीरें गर्दिश कर रही हैं जिसमें तालिबान लड़ाकों को पंजशीर के गवर्नर हाउस के सामने देखा जा सकता है, लेकिन अभी इन तस्वीरों की पुष्टि नहीं हो सकी है।
तालिबान ने पंजशीर घाटी में प्रतिरोध मोर्चे के नेता अहमद मसूद के वार्ता के प्रस्ताव को रद्द कर दिया है। तालिबान के खिलाफ प्रतिरोध करने वाले गुट के नेता ने पंजशीर में जारी लड़ाई को खत्म करने के धार्मिक हस्तियों के प्रस्ताव का स्वागत किया था। अफगानिस्तान के राष्ट्रीय प्रतिरोध मोर्चे के प्रमुख मसूद ने रविवार को यह घोषणा की थी। इससे पहले रविवार को तालिबान ने आसपास के जिलों पर नियंत्रण का दावा करते हुए कहा था कि वे पंजशीर की प्रांतीय राजधानी की ओर बढ़ रहे हैं। तालिबान के राजनीतिक कार्यालय के प्रवक्ता मोहम्मद नईम ने पंजशीर में युद्ध विराम और वार्ता के प्रस्ताव को रद्द करते हुए कहा कि वार्ता के लिए अब कुछ बाकी नहीं बचा है। हालांकि अहमद मसूद का कहना था कि अगर तालिबान पंजशीर, कापिसा, परवान और अंदराब में अपने हमले बंद कर लेते हैं तो प्रतिरोध मोर्चा भी लड़ाई बंद करने का ऐलान कर देगा। इससे पहले अफगानिस्तान के वरिष्ठ धर्मगुरु ने तालिबान से अपील की थी कि पंजशीर में लड़ाई खत्म करके किसी समाधान तक पहुंचने के लिए वार्ता की शुरुआत करें।
अफगानिस्तान के राष्ट्रीय प्रतिरोध मोर्चे के प्रवक्ता फहीम दश्ती और अहमद शाह मसूद के भतीजे जनरल अब्दुल वदूद जरे की पंजशीर में तालिबान के साथ लड़ाई में मौत हो गई। फहीम दश्ती एक पत्रकार, राजनीतिक विश्लेषक और मीडिया सलाहकार थे। वो अफगान पत्रकार संघ के अध्यक्ष भी रह चुके थे और अहमद शाह मसूद के बहुत करीबी साथियों में से थे। अहमद शाह मसूद के बेटे अहमद मसूद ने इंस्टाग्राम पर एक पोस्ट में फहीम दश्ती की मौत की पुष्टि की है। 15 अगस्त को अफगानिस्तान के पूर्व राष्ट्रपति अशरफ गनी के देश से फरार होने के बाद काबुल पर तालिबान का कब्जा हो गया था, लेकिन पंजशीर एकमात्र ऐसा प्रांत था जिसने तालिबान के सामने घुटने नहीं टेके। अहमद मसूद और तालिबान के बीच बातचीत विफल होने के बाद करीब पिछले दो हफ्तों से पंजशीर में लड़ाई जारी है।
तालिबान ने कहा कि उन्होंने काबुल के उत्तर में पंजशर प्रांत का पूर्ण कंट्रोल संभाल लिया है, जो देश में तालिबान विरोध शक्तियों का आखिरी ठिकाना था, और वो एकमात्र प्रांत है जिस पर तालिबान पिछले महीने पूरे अफगानिस्तान पर हमले के दौरान कब्जा नहीं कर पाया था। एसोसिएटेड प्रेस के अनुसार क्षेत्र के स्थानीय प्रत्यक्षदर्शियों ने अपनी जान की रक्षा के भय से अपना नाम गुप्त रखने की शर्त पर बताया कि हजारों तालिबान लड़ाकों ने रातों रात पंजशर के 8 जिलों पर कब्जा कर लिया। तालिबान के प्रवक्ता जबीउल्ला मुजाहिद ने एक बयान जारी करके कहा कि पंजशर प्रांत अब तालिबान के नियंत्रण में है। अपने बयान में जबीउल्ला मुजाहिद ने पंजशर के स्थानीय लोगों को विश्वास दिलाने का प्रयास किया है कि वो सुरक्षित रहेंगे। जबीउल्ला मुजाहिद ने अपने बयान में कहा कि हम पंजशर के लोगों को पूरा विश्वास दिलाते हैं कि वो किसी भी विशिष्टता का शिकार नहीं होंगे। सब हमारे भाई हैं और हम एक देश और एक संयुक्त लक्ष्य की सेवा करेंगे।
ये समाचार रेडियो तेहरान से प्रसारित किए जा रहे हैं। यमन सेना और हलौसी आंदोलन ने सऊदी अरब के भीतर लक्ष्यों को 16 ड्रोन विमानों और बैलिस्टिक मिसाइलों से निशाना बनाया है। यमन सेना के प्रवक्ता ब्रिगेडियर जनरल यहया सरी ने बताया कि देश पर सऊदी हमलों के जवाब में सेना ने हमलावर देश में कई महत्वपूर्ण ठिकानों को निशाना बनाया है। रविवार को यमनी टीवी चैनल अल मसीरा की रिपोर्ट के मुताबिक यमनी सेना की इस जवाबी कार्रवाई में जिद्दा स्थित अरामको कंपनी के तेल और गैस स्टेशन समेत सऊदी सैन्य और रणनीतिक ठिकानों पर ड्रोन और मिसाइल हमले किए गए। दम्माम के रासुल नतूरा इलाके में स्थित तेल कंपनी अरामको की सुविधाओं को भी समाद 3 ड्रोन विमानों और जुल्फिकार बैलिस्टिक मिसाइलों से निशाना बनाया गया। यमनी सेना के प्रवक्ता का कहना था कि लक्ष्यों को सफलतापूर्वक निशाना बनाया गया है। रियाज ने दावा किया है कि सऊदी वायु रक्षा प्रणाली ने दम्माम, जीजान और नजरान में 3 बैलिस्टिक मिसाइलों और 3 ड्रोन विमानों को हवा में ही मार गिराया।
ब्रिटेन ने एक बार फिर ईरान पर आरोप लगाया है कि वो सऊदी अरब के खिलाफ होने वाले हमलों में यमनी सेना की मदद कर रहा है। यमन युद्ध के आरंभ से अब तक हमलावर सऊदी गठबंधन को भारी हथियार देने वाले ब्रिटेन ने तेहरान पर आरोप लगाया है कि वह सऊदी अरब के खिलाफ होने वाले हमलों में यमनी सेना और स्वयंसेवी बलों की मदद कर रहा है। फास न्यूज एजेंसी की रिपोर्ट के अनुसार ब्रिटेन के विदेश मंत्री डोमिनिक राव ने रविवार की रात एक ट्वीट करके ईरान पर आरोप लगाया कि ईरान सऊदी अरब के खिलाफ हमलों में यमनी सेना की मदद कर रहा है। ब्रिटिश विदेश मंत्री ने अपने ट्वीट में लिखा कि ब्रिटेन सऊदी अरब पर होने वाले बैलिस्टिक मिसाइल हमलों की निंदा करता है। रोचक बात यह है कि डोमिनिक राब ने अपने ट्वीट में पिछले 7 वर्षों से यमन खिलाफ जारी सऊदी गठबंधन के हमलों की ओर कोई इशारा किया, जिसमें अब तक दसियों हजार यमनी शहरी हताहत और घायल हो चुके हैं, जबकि लाखों अन्य यमनी नागरिकों को अनेक तरह की समस्याओं का सामना है।
फिलिस्तीन के इस्लामी प्रतिरोध आंदोलन हमास ने इसराइल की जेल से 6 फिलिस्तीनी कैदियों के फरार होने को बहुत ही साहसिक कार्रवाई करार दिया है। हमास के प्रवक्ता फौजी बरहूम ने कहा कि इस जीत ने इसराइल की सुरक्षा संस्थाओं की वास्तविक चैन को चैलेंज किया है, जो खुद को अजेय समझ रहे थे। फौजी बरहूम ने कहा कि फिलिस्तीनी कैदियों के फरार होने से सिद्ध होता है कि दुश्मन इसराइल सारे संसाधनों को रखने के बावजूद सफल नहीं हो सकता। उन्होंने कहा कि फिलिस्तीनी जनता का संघर्ष अब जेलों तक पहुंच गया है। इससे पहले हमास, जिहाद इस्लामी और फिलिस्तीनी मुजाहिदीन जैसे संगठनों ने फिलिस्तीनी कैदियों के फरार को जबरदस्त जीत करार देते हुए कहा था कि इस कार्रवाई ने इसराइल की सुरक्षा व्यवस्था को हिलाकर रख दिया।
भारत नियंत्रित कश्मीर के अलगाववादी नेता सैयद अली शाह गिलानी का शव हैदरपोरा स्थित कब्रिस्तान से निकलकर पुराने शहर स्थित ईदगाह कब्रिस्तान में दफनाने से रोकने के लिए प्राधिकारियों द्वारा शहर के कुछ हिस्सों में लगाए गए प्रतिबंध के चलते सोमवार को 5वें दिन भी जनजीवन प्रभावित रहा। अधिकारियों ने कहा कि सावधानी बरतते हुए शहर के हैदरपोरा और ईदगाह इलाकों के आसपास प्रतिबंध लगाए गए हैं। अधिकारियों ने कहा कि ऐसी जानकारी मिली थी कि शरारती तत्व गिलानी के शव को उस ईदगाह कब्रिस्तान में दफनाने के लिए कब्र से निकालने का प्रयास कर सकते हैं, जहां कई छापामारों और 2 शीर्ष अलगाववादी नेताओं अब्दुल गनी लोन और मीरवाइज मोहम्मद फारूक को दफनाया गया है। और इसी के साथ रेडियो तेरा से समाचार समाप्त होते हैं।
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔
راجنیتک چرچا۔
श्रोताओ आपका स्वागत है कार्यक्रम राजनीतिक चर्चा में। राजनीतिक चर्चा में हम बात करेंगे सऊदी अरब के कई ठिकानों पर यमन की ओर से किए जाने वाले बड़े हमले की।
हुजूम सारुखी।
राजनीतिक चर्चा में हम बात करेंगे भारत में किसानों की महापंचायत की।
भीड़ तंत्र ही लोकतंत्र में सबसे बड़ा हथियार है।
फिलिस्तीनियों की अंगूर और इंजीर की फसल एक बार चर्चा में आई है, اس وشے پر بھی ایک رپورٹ آپ کو سنوائیں گے۔
فاکہۃ الصیف الاولی عند الفلسطینیین۔
تو راجنیتک چرچا کے وشے یہی ہیں، آرمبھ کرتے ہیں یمن کے حملے سے۔ یمن نے اعلان کیا ہے کہ اس نے سعودی عرب کے حملوں کے جواب میں کئی مہتوپورن ٹھکانوں پر ڈرون اور میزائلوں سے حملے کیے ہیں۔ سنا سے آئی آر آئی بی کے لیے عبداللہ یوسفی کی رپورٹ پیش کر رہے ہیں محمد مہدی۔
ہجوم صاروخی۔
یمنی سینا کی میزائلوں اور ڈرون ویمانوں نے سعودی عرب کے نجران، جیزان اور اس دیش کے پورو میں استھت دمام شہر پر حملہ کیا۔ سعودی سوتروں نے اس چھیتر میں بھیشن آوازیں سنے جانے کی پشٹی کی ہے۔ پراپت سماچار آرامکو کی گتیویدھیوں کے بند ہونے کے پرچائک ہیں۔ اسی بیچ سعودی سرکار نے گھوشنا کی ہے کہ جو لوگ بمباری کی ویڈیو پوسٹ و شیئر کریں گے انہیں جیل میں ڈالا اور دنڈت کیا جائے گا۔
التصعيد في العمق السعودي بهذه الضربات۔
ان حملوں کا لکش سعودی عرب کو اپنے فاشک حملوں کو روکنے کے لیے مجبور کرنا ہے۔ دشمن کے حملے جتنے ادھک ہوں گے اس کی قیمت بھی اسے ادھک چکانی پڑے گی۔ اب ہم پرت رکشاتمک استھتی میں پہنچ گئے ہیں اور اب دشمن کوئی سفلتا پراپت نہیں کر سکتا۔
الہجوم الواسع۔
یمنی سینا نے میزائلوں اور ڈرونوں سے جو حملہ کیا ہے وہ سعودی عرب دوارا معریب پر کیے گئے حملے کے جواب میں کیا گیا ہے، اور یمنی سینا نے رہبہ چھیتر کو آزاد کرا لیا ہے اور ساتھ ہی وہ اتر، دکشن اور پشچم کی اور آگے بڑھ گئی ہے۔ اس سمے البیضہ چھیتر میں دشمن کے سمست سمپرک مارگ کٹے ہوئے ہیں۔ یمنی ادھیکاری اس دیش کی جنتا کی بھوک پیاس کے سامنے چپ نہیں بیٹھ سکتے۔ یہ حملے جو ہوتے رہتے ہیں دشمن کے لیے بہت مہنگے پڑیں گے۔ سارانش یہ کہ وہ حملے بند کریں اور پریویشن کو سماپت کریں۔ سعودی چھیتروں کے خلاف جو حملے آرمبھ ہوئے ہیں اس کا ادیش سعودی عرب کے پریویشن اور حملوں کے مقابلے میں وشو سمدائے کی چپی کی اور دھیان دلانا ہے۔ سعودی عرب کے پاشوک حملوں اور پریویشن کے کارن یمنی جنتا کی زندگی بہت وشم و چنتا جنک ہو گئی ہے۔ عبداللہ یوسفی، آئی آر آئی بی، سنا۔
بھارت میں تینوں وبادت کرشی قانونوں کے خلاف کسانوں نے مظفر نگر میں مہا پنچایت کا آیوجن کیا۔ کسان نیتاؤں کا کہنا ہے کہ یہ پردرشن بہت کامیاب رہا۔ بیورے کے ساتھ ہمارے سمواددہ شمشاد کاظمی۔
بھارتی کسان یونین کے راشٹریہ پروکتا راکیش ٹکیت نے کل اتر پردیش کے مظفر نگر میں ہوئی کسانوں کی مہا پنچایت کو سفل بتایا ہے۔ انہوں نے دعویٰ کیا کہ مہا پنچایت بے حد سفل رہی، جس میں ان کے انوسار 20 لاکھ سے ادھک لوگ شامل ہوئے۔ ٹکیت نے کہا کہ سڑکوں پر 21 کلومیٹر تک لوگوں کا ہجوم تھا، جبکہ سڑکیں بلاک ہونے کے کارن ستھانیہ لوگ اس میں شامل نہیں ہو سکے۔ انہوں نے کہا کہ بھیڑ لوکتنتر کا ہتھیار ہے۔ ٹکیت نے کہا کہ کرشی قانون کرونا سے بھی ادھک خطرناک ہے۔
بھیڑ تنتر ہی لوکتنتر میں سب سے بڑا ہتھیار ہے۔ تو بھیڑ اکٹھا ہوئی ایک کوچ پہ، اتنے لوگ ایک جگہ اکٹھا ہونا ہے، وہی سرکاروں کو میسج ہے۔ کیونکہ سمجھنا چاہیے کہ जनता आपसे नाराज है, तो आप अपने जो कार्यकलाप है उसमें सुधार करो। कोरोना काल से तो भयंकर बीमारी सरकार है, जो सरकार के कानून है वो कोरोना से ज्यादा खतरनाक है।
भारतीय किसान यूनियन के राष्ट्रीय प्रवक्ता राकेश टिकैत ने कहा कि जब तक तीनों कृषि कानूनों की वापसी नहीं होगी तब तक ना तो हम धरना स्थल और न ही आंदोलन छोड़ेंगे। महापंचायत के बाद किसानों और भाजपा के बीच वाकई युद्ध छिड़ गया है। केंद्रीय राज्य मंत्री संजीव बालियान ने किसानों के आंदोलन को राजनीतिक बताया।
राजनीतिक महापंचायत होगी, किसान महापंचायत तो रही नहीं। किसान के मुद्दे तो कल कम ही दिखाई दिए, वहाँ ज्यादा बातें राजनीतिक हुई है। अलग अलग पार्टियों से लोग आए हुए थे, सभी बसों पे अलग अलग पार्टियों के झंडे थे, तो एक तरह से कह सकते हैं कि किसान के कंधे का इस्तेमाल किया जा रहा है राजनीतिक लोगों के द्वारा।
इसी बीच केंद्रीय राज्य मंत्री और भाजपा नेता साध्वी निरंजन ज्योति ने भी अपनी कानपुर यात्रा के दौरान केंद्र सरकार के कृषि कानून को किसानों के पक्ष में बताया। साध्वी निरंजन ज्योति ने कहा कि किसान आंदोलन पूरी तरह राजनीति से प्रेरित है। उत्तर प्रदेश के मुजफ्फरनगर में रविवार को संयुक्त किसान मोर्चे के तत्वाधान में 15 राज्यों के 300 से अधिक किसान संगठनों ने भाग लिया था, जिसे किसान एकता का एक बड़ा शक्ति प्रदर्शन बताया जा रहा है। इस महापंचायत में किसानों ने सर्वसम्मति से तीनों विवादित कृषि कानूनों के विरोध में 27 सितंबर को पूर्ण भारत बंद का आह्वान किया है। बता दें कि अगले वर्ष उत्तर प्रदेश में विधानसभा चुनाव होने वाले हैं। राज्य की सत्ताधारी पार्टी सहित विपक्षी दलों ने भी पूरी गर्मजोशी से आगामी विधानसभा चुनाव की तैयारियां शुरू कर दी हैं। टीकाकारों का कहना है कि यद्यपि भाजपा राज्य में पुनः सत्ता में आने का दावा कर रही है, लेकिन मुजफ्फरनगर में हुई किसानों की महापंचायत भाजपा सरकार का समीकरण बिगाड़ सकती है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश, कार्यक्रम राजनैतिक चर्चा।
फिलिस्तीन में अंगूर और अंजीर की खेती काफी मशहूर है और इसका जिक्र बार बार आता है। एक बार फिर यह विषय चर्चा में आया है। गजा से IRIB के लिए इब्राहिम अहमद की रिपोर्ट पेश कर रहे हैं सैयद मीसम।
गजा पट्टी के फिलिस्तीनियों के लिए गर्मियों के मौसम के फलों में अंजीर और अंगूर की खास अहमियत है। फिलिस्तीनी किसान हजारों हेक्टेयर जमीन में अंजीर और अंगूर की फसल उगाते हैं। सिर्फ गजा में हर साल 1,00,000 टन अंजीर का उत्पादन होता है और अंगूर का उत्पादन 1,70,000 टन तक पहुंच जाता है। इसीलिए हम अंगूर और अंजीर के बागों में गए और हमने किसानों से बातचीत की। हम अंगूर की खेती करते हैं और उसके उत्पादन के लिए बड़े पैमाने पर निवेश करते हैं। अंगूर के साथ अंजीर पर भी निवेश करते हैं। जो कुछ गजा पट्टी में पैदा होता है उसकी इसी इलाके में खपत हो जाती है। गजा पट्टी में पैदा होने वाले अंगूर और अंजीर की गुणवत्ता बहुत उम्दा होती है। किसान और बागबान नई तकनीकों के सहारे बेहतरीन फसल उगाते हैं, लेकिन ज़ायोनी शासन हमेशा फिलिस्तीनी किसानों के लिए समस्याएं उत्पन्न करता है और इन उत्पादों को गजा पट्टी से निर्यात नहीं होने देता। इस तरह से वो फिलिस्तीनी किसानों और बागबानों को अधिक आय की प्राप्ति से वंचित करता है। फसलों और फलों के उत्पादन में कमी के कई कारण हैं। इनमें से एक महत्वपूर्ण कारण जलवायु परिवर्तन है और ये समस्या आज दुनिया के सभी देशों के सामने है। खासतौर पर गजा पट्टी में इसका कृषि उत्पादों पर नकारात्मक असर पड़ा है। इस दौरान अंजीर और अंगूर के उत्पादन में भी कमी आई है। फिलिस्तीनी किसान और बागवानों का कहना है कि वे अपनी जमीनों में डटे रहेंगे क्योंकि ये जमीन उन्हें और हजारों अन्य लोगों को रोजी रोटी देती है। अगर इसराइल के कब्जे से मुक्ति मिलेगी तो निर्यात भी खुलेगा। इब्राहिम अहमद, IRIB, गजा, फिलिस्तीन।
और इसी के साथ राजनीतिक चर्चा का कार्यक्रम समाप्त होता है। यह रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, अब प्रस्तुत है आपकी सेवा में कार्यक्रम विश्व दर्पण, जिसके बाद आप सुनेंगे सभा का अंतिम कार्यक्रम जल संकट।
विश्व दर्पण।
श्रोताओं, कार्यक्रम विश्व दर्पण में आपका स्वागत है। मैं हूं अहमद अब्बास। कार्यक्रम में हम बात करेंगे लेबनान को ईंधन के संकट से बाहर निकालने के लिए किए जा रहे प्रभावी उपायों की। पश्चिमी एशिया का देश लेबनान कई महीनों से गंभीर आर्थिक संकट के साथ ही ईंधन के संकट से भी जूझ रहा है। हालत ये हो गई है कि ईंधन के संकट के चलते अस्पतालों में भी बिजली की सप्लाई नहीं हो पा रही है। अब ये एक लंबी बहस है कि लेबनान में ये हालात पैदा करने के पीछे अमेरिका, इसराइल, सऊदी अरब और कुछ अन्य ताकतों की क्या भूमिका है। लेकिन इस तरह के संकट पैदा करने के पीछे एक ही लक्ष्य है, इलाके में मौजूद प्रतिरोध मोर्चे के खिलाफ जनता को उकसाना और इस मोर्चे को कमजोर करना। इस मोर्चे का नेतृत्व ईरान करता है और हिजबुल्ला इस मोर्चे की एक महत्वपूर्ण कड़ी है। लेबनान में संकट पैदा किया गया और फिर लगातार इसकी जटिलता बढ़ाने की कोशिश की गई। डिवाइन गाइडेंस नाम का यूट्यूब चैनल चलाने वाले कैसर अब्बास खान का कहना है कि अमरीका, इसराइल और उसके घटक उस समय तक सन्नाटा मारे बैठे थे जब तक हिजबुल्ला प्रमुख सैयद हसन नसरुल्ला ने बयान नहीं दे दिया। जैसे ही सैयद हसन नसरुल्ला का बयान आया, अमरीका, इसराइल और उसके घटक मैदान में कूद पड़े।
लेबनान में एनर्जी बहरान एक शिद्दत इख्तियार कर चुका है और सूरत हाल ये है कि पेट्रोल पंप्स पर लोगों की एक लंबी लंबी लाइनें लगने के बावजूद भी उनको पेट्रोल दस्तियाब नहीं होता। इसी तरह जो बिजली घर हैं तकरीबन बंद हो चुके हैं, जिसकी वजह से हॉस्पिटल्स में खसूसन मसाइल हो रहे हैं, क्योंकि आजकल जैसे कि कोरोना का एक ज़माना भी गुजर रहा है, इसकी वजह से भी मसाइल आ रहे हैं। और इसके अलावा जो फूड प्रोडक्ट्स जो होती हैं, जो बेकरी प्रोडक्ट्स वगैरह, इनमें भी मसाइल आ रहे हैं, ये तैयार नहीं हो पा रही क्योंकि गैस का भी मसला है और ऑयल का भी मसला है। ये सब अमेरिका की बदमाशी की वजह से है। जैसा कि इसकी अमेरिका की आदत है कि वैसे तो ये इंसानी हकूक़ के आलमबरदार बनते हैं और इंसानी हकूक़ की तंजीमें सारी जो है वो अमेरिका में ही होती हैं, लेकिन ये है कि इनके ये सिर्फ नारे और दावे होते हैं। अंदर सूरत हाल ये है कि जैसा कि आपको मालूम है, लेबनान के अलावा ईरान का भी पाबंदी है, वेंजुएला पर भी पाबंदी है, इस तरह के मुख्तलिफ जगहों पर इन्होंने पाबंदी आयद की हुई है कि जहाँ पर लोगों की मईशत बहुत मुश्किल हुई हुई है। अगरचे ईरान ने तो अपने आप को संभाल लिया है क्योंकि उनका एक तरीक़ाकार कोई स्ट्रेटजी इस किस्म की थी तो वो ज़्यादा इसमें मसले में नहीं आए, लेकिन बाकी ममालिक में खसूसन लेबनान में बहुत ज़्यादा मसला है।
حالات لگاتار خراب ہوتے رہے تو آخر کار حزب اللہ کے پرمکھ سید حسن نصر اللہ نے اپنے گھٹک ایران سے تتکال مدد کی اپیل کرتے ہوئے تیل اور پیٹرول ڈیزل کی مانگ کی۔ حزب اللہ نے تیل پیٹرول اور ڈیزل امپورٹ کرنے کے لیے ایک کمپنی رجسٹر کرائی جو تیل کا آیات کرنے کے ساتھ ہی اس کے وترن کا کام بھی کرے گی اور ہر ورگ اور ہر سمودائے کو تیل اپلبدھ کرائے گی۔ سید حسن نصر اللہ کے اعلان کے بعد ایران نے بھی کھل کر اعلان کر دیا کہ وہ لبنان کو تیل دے گا۔ ایران کے ودیش منترالے نے سوموار کو کہا کہ تیل ٹینکر لبنان بھیجنے کا فیصلہ ایک سمپربھو فیصلہ ہے، امریکہ اس استھتی میں نہیں ہے کہ ایران کے قانونی ویاپار کا راستہ روک سکے۔ ایران کے ودیش منترالے کے پروکتا سعید خطیب زادے نے صاف صاف اعلان کر دیا کہ لبنان کی سرکار کو جتنا بھی تیل چاہیے یا پیٹرو کیمیکل پدارتھوں کی جتنی بھی ضرورت ہوگی ایران اسے پورا کرنے کے لیے تیار ہے۔
ما اعلام آمادگی میکنیم، اگر دولت لبنان هم مایل باشه در هر میزان و هر مقداری که میخواد جدای از این خریداری هایی که تجار لبنانی انجام میدن، ما بهشون برای رفع این معضل و این مشکل که حق مردم لبنان نیست کمک خودمون رو داشته باشیم، اعلام آمادگی مجدد میکنیم۔
قیصر عباس خان اس مسئلے میں ایران کی شاندار پوزیشن پر ٹپنی کرتے ہوئے ایران کی رننیتی اور اصولوں کی تعریف کرتے ہیں۔
ایک عام جو ایک محاورہ ایک استعمال کیا جاتا ہے، ایک مقولہ جو ہے کہ جس کی لاٹھی اس کی بھینس۔ ابھی تک لاٹھی امریکہ کے ہاتھ میں تھی اور اپنی مرضی سے وہ پوری دنیا کو ہانک رہا تھا، لیکن جب سے انقلاب اسلامی ایران برپا ہوا ہے اور اس کے نورانی جو فیوض و برکات ہیں اس نے پوری دنیا کو فائدہ پہنچایا ہے۔ جیسے میں نے عرض کیا کہ پچھلے سال وینزویلا میں بھی انہوں نے آئل پہنچایا، اسی طرح اب لبنان کا یہ بحران حل کرنے کے لیے بھی جا رہے ہیں۔ نصر اللہ نے یہ کہا ہے کہ جب ٹینکر خیریت سے پہنچیں گے تو اس کے بعد پھر اور ٹینکر یہاں منگوائیں گے، آئل ہمارا ایران سے جاری رہے گا جب تک کہ لبنان کا پورا بحران جو ہے وہ انڈر کنٹرول نہیں ہو جاتا۔ اور اس کے بعد انہوں نے یہ بھی اعلان کیا کہ ہم لبنان میں جو ہمارے پاس آئل کے ذخائر ہیں یا گیس کے ذخائر ہیں اس میں کی کھدائی کا ہم سلسلہ شروع کریں گے، یہاں سے آئل نکالیں گے، گیس نکالیں گے اور یہ ٹھیک ہم ایرانی کمپنیوں کو دیں گے، اور اس سلسلے میں اسرائیل نے جو ہمارا کرنا ہے کر لے۔ یعنی انتہائی سخت الفاظ میں انہوں نے یہ جو کہا ہے کہ ہمارا جو کرنا ہے کر لے، ہم یہ کریں گے۔ حسن نصر اللہ نے یہ بھی اعلان کیا ہے کہ یہ جب ڈیزل کے یہ ٹینکر آئیں گے تو اس کو ہم جو ہے مطلب اس کو ایک پرائیورٹی بیسس کے اوپر اس کی تقسیم کریں گے، سب سے پہلے بجلی گھر کو اور ان کو بیکریوں کو دیں گے اور اس کے بعد باقی جہاں جہاں ضرورت ہوگی اس کے مطابق ہم ان کو تقسیم کریں گے۔ یہ آپ صورتحال آپ دیکھیں، اور اس میں اگر ہم ان پوری گفتگو جو میں نے آپ کی خدمت میں عرض کی ہے اگر ہم ایک نتیجہ نکالیں تو نتیجہ یہی نکلتا ہے کہ خدا پر بھروسہ، ہمت مردان مدد خدا۔ ایرانی خدا کے علاوہ کسی سے ڈرے نہیں، جس کا نتیجہ یہ ہے کہ وہ ایک باعزت زندگی گزار رہے ہیں، مشکل ضرور ہے لیکن باعزت ہے۔ ایران کسی کا ایک پائی کا بھی مقروض نہیں ہے کہ اس کے سامنے جھک آنکھیں جھکا کر بات کریں۔
عرب ٹیکہ کاروں کا کہنا ہے کہ حزب اللہ اور ایران کی آئی آر جی سی فورس نے سنیکت آپریشن روم بنا لیا ہے جو اس پورے پرکرن کو سنبھال رہا ہے اور ہر استھتی کا سامنا کرنے کے لیے پوری طرح تیار ہے۔ سید حسن نصر اللہ نے امریکہ اور اسرائیل کے گٹھ بندھن کو بہت گمبھیر چیتاونی بھی دی ہے۔ انہوں نے کہا ہے کہ جب سے یہ تیل ٹینکر اپنا سفر شروع کریں گے اس سمے سے انہیں لبنانی دھرتی کا حصہ سمجھا جائے گا۔ ایران سے ایندھن لے کر لبنان جانے والے ایرانی تیل ٹینکروں کے بارے میں یہ آشنکا جتائی جا رہی تھی کہ ان پر امریکہ یا اسرائیل کی اور سے حملہ ہو سکتا ہے، مگر حزب اللہ کے پرمکھ سید حسن نصر اللہ نے ان ٹینکروں کے بارے میں کھلی چیتاونی دے دی کہ یہ تیل ٹینکر جو آ رہے ہیں یہ لبنان کی دھرتی کے سمان ہیں۔
السفینہ الاتیہ من ایران والتی ستبحر بعد ساعات اقول للامریکیین وللإسرائيليين هي أرض لبنانية۔
ایران نے جو قدم اٹھایا اس کی چرچا پشمی میڈیا میں بھی بڑے پیمانے پر ہے۔
نیشنل انٹرسٹ نام کے یوٹیوب چینل نے اس وشے کو پرمکھتا سے اٹھایا۔
ایران پریپیئرڈ ٹو سینڈ مور فیول ٹو لبنان ایز تہران کینٹ واچ لبنیز پیپل سفر۔ دی ایرانین گورنمنٹ ہیز اسپوکن آف اٹس ولنگنیس ٹو سینڈ مور فیول ٹو اکنامکلی کرپلڈ لبنان، سینگ تہران کینٹ بیئر ٹو سی دی لبنیز پیپل سفر امید پاور آؤٹیجز اینڈ آن گوئنگ پولیٹیکل ڈیڈ لاک۔
سید حسن نصر اللہ نے دراصل یہ سندیش دے دیا کہ اگر تیل ٹینکروں کے ساتھ کوئی بھی چھیڑ چھاڑ کرنے کی کوشش کی گئی تو جوابی کارروائی ضرور کی جائے گی۔ انٹرنیشنل سیکیورٹی انالسٹ مارٹن ہیمل کا کہنا ہے کہ اسرائیل ڈائریکٹ حملے کی کوشش نہیں کر سکتا۔
I don't think they'll react to it frontally. I don't think they're going to attack this tanker.
دراصل اسرائیل حالیہ سمے میں فلسطین کے غزہ پٹی جیسے چھوٹے سے علاقے میں رہنے والے فلسطینی سنگٹھنوں سے مقابلے میں بری طرح ناکام ہو گیا اور اسے آنن فانن میں سنگھرش ورام کے لیے مصر کی مدد لینی پڑی۔ اس لیے اس کا انمان تو سبھی کو ہے کہ اسرائیل جو اپنا استتو ہی خطرے میں دیکھ رہا ہے کسی بڑے ٹکراؤ سے پرہیز ہی کرے گا اور اس کی کوشش ہوگی کہ اس کی لڑائی دوسری شکتیاں لڑیں۔ عرب جرگر کے جانے مانے ٹیکہ کار عبدالباری اتوان لبنان کو ایران سے تیل کی سپلائی کیے جانے کے مدے کو پرمکھتا سے اٹھاتے ہیں۔ ان کا کہنا ہے کہ لبنان کے بھیتر کچھ لوگ امریکہ اور اسرائیل کے ایجنٹ کی طرح کام کرتے ہیں اور وہ ایران سے آنے والے تیل کا ویرودھ کر رہے ہیں کہ اس سے سمپربھتا کا ہنن ہوگا۔
بعدين لما سيد نصر الله قال انه بده يجيب نفط من ايران، سبحان الله كانه هذا النفط صار شب الناس في لبنان او جزء من الناس في لبنان يقول لك هذا يا اخي انتهاك للسياده اللبنانيه۔
اتوان کا کہنا ہے کہ یہ تو سراسر مورکھتا کی بات ہے۔ اتوان نے اپنے ایک لیکھ میں بھی اس وشے کو وستار سے اٹھایا۔ انہوں نے لکھا کہ لبنان کی سرکار اور جنتا دونوں کو ایران کے پہلے تیل ٹینکر کا انتظار تھا تاکہ اس دیش کو ایندھن کے سنکٹ سے باہر نکالا جا سکے۔ ساتھ ہی یہ بھی دیکھنے کے لیے سب اتسک تھے کہ امریکہ اور اسرائیل اپنی دھمکیوں پر عمل کرتے ہوئے ایرانی تیل ٹینکر کو نشانہ بناتے ہیں یا نہیں۔ سید حسن نصر اللہ نے یہ سندیش دیا کہ اگر ٹینکروں کے خلاف کوئی حملہ ہوا تو اسے لبنان پر حملہ مانا جائے گا اور اس کے جواب میں تتکال حملہ کیا جائے گا۔ ٹیکہ کار اتوان کہتے ہیں کہ امریکہ اور اسرائیل اس سے پہلے سیریا جانے والے ایران کے تیل ٹینکر روک نہیں پائے تھے اور نہ ہی وینیزویلا ایندھن لے جانے والے ایرانی تیل ٹینکروں کو امریکہ روک سکا تھا۔ اسی طرح ہمیں نہیں لگتا کہ اس بار بھی امریکہ یا اسرائیل کوئی دساہس کر سکیں گے۔ ویسے بھی افغانستان میں امریکہ کو شرمناک ہار ملنے کے بعد سے وائٹ ہاؤس کے حوصلے پست ہیں۔ ایران کے تیل ٹینکر پر حملہ کرنے کا سیدھا مطلب ایران اور حزب اللہ کو تیل ٹینکروں کی جنگ کی دعوت دینا ہے۔ اس سے پہلے امریکہ اور اسرائیل کو اس لڑائی میں ایران سے شکست مل چکی ہے۔ کچھ مہینے پہلے عمان ساگر میں اسرائیلی جہاز پر حملہ ہو گیا تو امریکی ودیش منتری بلنکن نے کہا کہ سارے دیش ساموہک روپ سے اس حملے کا جواب دیں، لیکن کسی بھی دیش نے امریکی ودیش منتری کے بیان پر دھیان نہیں دیا۔ سید حسن نصر اللہ نے بڑے مہتوپورن سمے میں بہت مہتوپورن فیصلہ کر کے دیش کو بڑے سنکٹ سے نکالا ہے اور ایران نے بھی ایک بار پھر ثابت کر دیا کہ وہ اپنے گھٹکوں کو کبھی بھی اکیلا نہیں چھوڑتا۔ شوتاو کارکرم وش درپن یہیں پر سماپت ہوتا ہے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔
Thank you.
जल संकट।
दोस्तों, कार्यक्रम जल संकट की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और सैयद मिसम का सलाम स्वीकार कीजिए।
पिछले कार्यक्रम में हमने बताया था कि कम पानी वाले और रेगिस्तानी इलाकों में जल भंडारों या जलाशयों को बारिश के पानी और मौसमी धाराओं से भरा जाता था। आमतौर पर सर्दियों में पानी का भंडार किया जाता था और गर्मियों में उसका इस्तेमाल किया जाता था। जल भंडार ईरान के रेगिस्तानी इलाकों जैसे कि यज्द, काशान, मीनाब, लार और फार्स प्रांत के दक्षिणी भाग तथा हुर्मुज़गान प्रांत के प्रमुख तत्वों में से एक होते थे।
सबसे पुराने जलाशयों में से दूसरी सहस्त्राब्दी ईसा पूर्व से संबंधित चुंगा जम्बील क्षेत्र में बनाए गए जल भंडारों का उल्लेख किया जा सकता है। ईरान में अन्य सबसे पुराने जलाशयों के रूप में चौथी शताब्दी हिजरी में फ्रांस प्रांत के कलय इस्तख इलाके में बनाए गए जलाशय का जिक्र किया जा सकता है, जिसे अजदुद्दौला दैलमी के आदेश पर बनाया गया था। उसके पानी की आपूर्ति एक बांध से की जाती थी जिसे गहरी घाटियों पर बनाया गया था। उसका पानी एक साल तक 1000 लोगों के लिए पर्याप्त था। सैयद इस्माइल तेहरान जलाशय 5वीं शताब्दी हिजरी में बनाया गया था और शाह तहमास्क के शासनकाल में इसकी मरम्मत की गई थी।
यज्द प्रांत में 100 से ज्यादा शहरी जलाशय हैं। ये विंड टॉवर, टैंक के क्षेत्रफल और सीढ़ियों जैसी विशेष वास्तुकला के लिए जाने जाते हैं। दौलताबाद गार्डन परिसर का निर्माण जंदिया काल के दौरान मोहम्मद तकी खान बाफकी द्वारा किया गया था। इस परिसर में दो मुहानों वाला एक जलाशय है। उसका एक मुहाना इमारत के मालिक के परिवार और निजी उपयोग के लिए था, जबकि दूसरा कि जो बगीचे के दूसरी तरफ है, बागबानों और वहां आने वाले लोगों के लिए था। मशहद, तेहरान और इस्फहान के राहगीर भी इससे लाभ उठाया करते थे। पहलवी शासन के अंतिम वर्षों में इस जलाशय को बर्बाद कर दिया गया था, लेकिन क्रांति के बाद इसकी मरम्मत की गई और अब ये यज्द के पर्यटन केंद्रों में से एक है।
दौलताबाद गार्डन जलाशय गोलाकार डिजाइन में बनाया गया है। इसकी छत गुंबददार है और दो तरफ ईंटों के विंड टॉवर बने हुए हैं। जलाशय के सभी हिस्सों को बगीचे के बाहर बनाया गया था ताकि टैंक में पानी की आपूर्ति और ड्रेनिंग के दौरान लोगों के आराम में कोई बाधा उत्पन्न न हो। इस जलाशय के टैंक का मुहाना 8 मीटर और गहराई 10 मीटर है। दौलताबाद जल सेतु को सोता शीरखू से निकलता है जिससे जलाशय के पानी की आपूर्ति होती है।
जलाशयों के निर्माण में विशेष वास्तुकला शैली का प्रयोग किया जाता था, क्योंकि इन इमारतों में पानी के दबाव की मात्रा, जलाशय के पानी की सतह, वेंटिलेशन, फिल्टरिंग और जल प्रदूषण की रोकथाम जैसे प्रमुख मुद्दों पर पूरा ध्यान दिया जाता था।
इन जलाशयों के बाहरी भाग को सजाने की कला, विशेष रूप से मुख्य द्वार पर दिलचस्प व सुंदर शेरों का लिखा जाना, इससे पता चलता है कि इन इमारतों का अपने निवासियों के स्वभाव के साथ घनिष्ठ और मजबूत संबंध रहा है।
सर्दी के मौसम में जलाशय के टैंक को भरा जाता था। इस मौसम में खेती नहीं होती थी और गांवों या शहरों के लोग पानी का भंडारण कर सकते थे। करीब एक साल तक पानी टैंक में बाकी रहता था। पानी को खराब होने से बचाने के लिए उसमें एक प्रकार का नमक मिला दिया जाता था। समय के साथ जलाशय के तल पर नमक की परत जमा हो जाती थी। फिर से जलाशय को भरने से पहले उसे साफ करना एक मुश्किल काम होता था।
पानी तक पहुंच की दृष्टि से जलाशयों को दो भागों में बांटा जा सकता है। محلوں میں استھتی سارجنک جلاشے، مسافر خانوں، گاؤں اور قافلوں کے مارگوں میں استھت جلاشے، نجی جلاشے جو گھروں کے اندر بنائے جاتے تھے یا وشیشٹ ویکتیوں کے لیے وشیش چھیتروں میں بنائے جاتے تھے۔
شہری اور گرامیڑ جلاشیوں کے علاوہ امام باڑوں، مسجدوں، مسافر خانوں اور اسنان گھروں کے لیے بھی جلاشے بنائے جاتے تھے۔ ان جگہوں میں سے ایک انیہ استھان گھریلو پول ہوتے تھے جن کا کام ریفریجریٹر جیسا ہوتا تھا۔ پڑوس کے قصائی اپنے ماس کو خراب ہونے سے بچانے کے لیے ان جگہوں پر رکھ دیا کرتے تھے۔
سارجنک لابھ کی عمارتوں کے روپ میں جلاشے ایران کی سنسکرتی اور سبھیتا کا ایک مہتوپورن بھاگ ہیں۔ ایران میں پراچین کال سے ہی وقف کی ایک پرمپرا چلی آ رہی ہے جس کے تحت لوگ اپنا پیسہ یا زمین کسی خاص ویکتی یا استھل کو دے دیتے ہیں اور اس سے ہونے والے لابھ کو وشیشٹ اپیوگ کے لیے وشیش کر دیتے ہیں۔ وقف کی گئی سمپتی یا زمین کو موقوفہ کہا جاتا ہے۔ ایران میں اسلامی سنسکرتی کے روپ میں وقف کے کارن شہری چھیتروں اور ریگستانی علاقوں میں کافی زمینیں اور عمارتیں وقف کی گئی ہیں۔ پراچین کال میں عام لوگوں کی ضرورتوں کو پورا کرنے میں سرکاروں کی کوئی خاص بھومکا نہیں ہوتی تھی، اسی لیے آوشیکتاؤں کے انوسار لوگ آگے قدم بڑھاتے تھے اور سارجنک لابھ کے لیے سمپتی یا زمین وقف کیا کرتے تھے۔
یزد کے شودھکرتا حسین مسرت کا کہنا ہے، وبھن کالوں میں جلاشیوں کے نرماڑ کو ایک اچھے کاریہ اور پڑھنے کے روپ میں دیکھا جا سکتا ہے۔ اس سنسکرتی کے کارن لوگ پانی کو جلاشیوں کے تل سے اوپر لاتے تھے اور راہگیروں اور کمزوروں کے لیے گلی کوچوں تک پہنچاتے تھے، ایک ایسی سنسکرتی جو وقف ناموں میں اسپشٹ کرتی ہے، جس کے تحت وقف جلاشوں سے ہونے والی آئے کا ایک بھاگ سقوں کو دیا جاتا تھا تاکہ وہ ہر روز سقہ خانوں میں شیتل پانی کی آپورتی کریں، جس کے کارن 40 سے 50 ڈگری سیلسیس کی گرمی میں اسہایوں کو پانی پینے کے لیے گیلی اور پھسلن بھری سیڑھیوں پر نہ چڑھنا پڑے۔
وقف عمارتوں کے نرمان کے اتہاس پر روشنی ڈالتے ہوئے وہ کہتے ہیں، کربلا کی دل دہلا دینے والی گھٹنا اور امام حسین اور ان کے ساتھیوں کی پیاس کے ایران کے لوگوں کے جیون پر پربھاؤ کے نتیجے میں کچھ لوگ سقوں کے لباس میں عزاداروں تک پانی پہنچاتے تھے اور ماتم کرنے والوں کو پانی پلاتے تھے اور سبھی مل کر یزید پر لعنت بھیجتے تھے۔ دھارمک مانیتاؤں کے نتیجے میں آج بھی ایران کی مسلمان جنتا پر اس وچار کا پربھاؤ ہے۔ وقف جلاشیوں یا پیاؤ کی عمارتوں پر امام حسین علیہ السلام اور کربلا کی گھٹنا کی یاد میں شعر لکھے جاتے ہیں۔
ایران میں وبھن جلاشیوں کے وقف ناموں کے ادھیان سے پتہ چلتا ہے کہ ان کے بنانے والے اور وقف کرنے والے صرف ان کے نرمان تک سیمت نہیں رہتے تھے۔ ادھارن سوروپ کچھ دان کرتا کسی ایک استھان کو بوڑھوں، بوڑھیوں اور کمزور لوگوں کے لیے وشیش کر دیا کرتے تھے، اور کچھ لوگوں کو پیسوں کا بھگتان کیا کرتے تھے تاکہ وہ جلاشیوں سے وہاں تک پانی کی آپورتی کریں۔
دوستو، وقف کے ایک بھاگ کے روپ میں سوراخی کی خریداری ہوتی تھی۔ وقف کرنے والا شخص جلاشے کے متولی کو یہ ذمہ داری سونپتا تھا کہ وہ ہر سال سوراخی کی خریداری پر کچھ رقم خرچ کرے گا، اور اگر بچوں کے ہاتھ سے کوئی سوراخی ٹوٹ جائے گی تو اس کی جگہ دوسری خریدے گا۔ اس کے علاوہ نمک بھی جلاشیوں کے لیے وقف کیا جاتا تھا۔ یہ پانی کی گندگی کو صاف کرنے اور دوشت ہونے سے بچانے کے لیے کیا جاتا تھا۔
ہمیشہ سے ہی جلاشیوں کا نرمان نیک اور اچھی نیت سے کیا جاتا تھا۔ اس کا نرمان عام لوگوں کے لابھ کے لیے کیا جاتا تھا، چاہے وہ مسلمان ہوں یا غیر مسلمان۔ لوگ جلاشیوں کے نرماتاؤں کے لیے دعا کیا کرتے تھے۔ یزد میں مسلمانوں اور پارسیوں کے شانتی پورن جیون کا ایک نمونہ جلاشیوں کے نرمان اور ان سے لابھانوت ہونے میں आपसी सहयोग करना था। यज्द शहर के लगभग सभी जलाशय वक्फ थे। अपनी आर्थिक, सामाजिक और राजनीतिक स्थिति के आधार पर लोग इनके निर्माण और संचालन में भाग लिया करते थे। लोग जलाशयों के संचालन और उनकी देखभाल के लिए जमीनों को वक्फ कर दिया करते थे।
अंतिम बिंदु ये कि अतीत में अधिकांश ऐसे लोग जलाशयों का निर्माण करवाया करते थे और उन्हें वक्फ किया करते थे कि जिनके संतान नहीं होती थी या कोई लड़का नहीं होता था। इस तरह से वे अपने परिवार का नाम बाकी रखते थे। दूसरे शब्दों में कहा जाता है कि जलाशयों के निर्माण को लोग अपनी नस्ल के जारी रहने के विकल्प के रूप में देखते थे। यज्द में अली अकबर जलाशय, बीबी फातिमा गुलशन जलाशय ऐसे ही जलाशयों के रूप में बनाए गए हैं। दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। अनुमति दीजिए।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा और प्रस्तुत है आज के मुख्य समाचारों का सारांश। ईरान ने अफगानिस्तान के पंजशीर प्रांत पर हमले की कड़े शब्दों में निंदा की है। पंजशीर प्रांत से विरोधाभासी खबरें मिल रही हैं। यमनी सेना ने एक बार फिर ड्रोन और बैलिस्टिक मिसाइलों से सऊदी अरब पर हमला किया है और भारत नियंत्रित कश्मीर के अलगाववादी नेता को ऐतिहासिक जगह दफनाने की कोशिश हो रही है। दोस्तों, हमें आशा है कि हमारा ये प्रसारण भी आपको सदा की भांति पसंद आया होगा। कार्यक्रमों के बारे में अपने विचारों एवं प्रतिक्रियाओं से हमें अवश्य अवगत कराइएगा। हमारा ईमेल आईडी है hindi@ws.irib.ir। हमारी वेबसाइट का पता है parstoday.ir/hi। तो इसी के साथ हमें अनुमति दें। खुदा हाफिज।